الحمد لله رب العالمين، الحمد لله رب العالمين، الحمد لله رب العالمين، اس کی بے شمار نعمتوں کے لیے شکر گزاری ہے۔ جان سے، دل سے، خلوص سے، محبت سے، عشق سے شکر گزاری ہے، گریہ گزاری سے شکر گزاری ہے۔ عزیزان من، علم کے ٹکڑے اس عرصۂ دراز میں جب سے کی کلاسیں چلتی ہیں، بہت سی مفید باتیں کہی گئی ہیں، ان کی طرف توجہ دیں۔ بہت سی مفید باتیں، یہ اسی مالک کی عنایت ہے، اور پھر کس کی مہربانی ہو سکتی ہے۔ ہم شکر گزار ہیں اور آپ کے احسان مند ہیں۔ آپ نے ہر وقت اور ہمیشہ کلاس کے اس روم کو آباد کیا اپنی حاضری سے۔ یقین جانیے کہ استاد کو شاگردوں سے تقویت ملتی ہے، وہ روحانی طور پر شاگردوں سے بہت کچھ کما لیتا ہے۔ جب آپ مونو ریئلٹی کو مانتے ہیں تو اندازہ کریں کہ آپ کا مقام کیا ہو سکتا ہے۔ کتنی اچھی بات ہے کہ ہم علم کے ایک بہت ہی اعلیٰ کلاس کو چلاتے ہیں۔ یہ تعلیم ایسی ہے جیسے حضرت آدم کی تعلیم فرشتوں کے لیے، یہ امام کی طرف سے ہے اور امام ہی اس کا اہتمام فرماتا ہے۔ تو عزیزان، آج کی اس مقدس محفل کے سلسلے میں ایک ٹاپک ہم کو ملا ہے، وہ ہے نفس کل کا موضوع۔ نفس کل کے بارے میں آپ نے بہت کچھ سنا ہے اور سن رہے ہیں۔ فلسفے میں اور حکمت میں نفس کل کے بارے میں کچھ اور باتیں ہیں، علمی حدود دین میں کچھ اور باتیں ہیں، اور اس علم میں جو عالم شخصی سے متعلق ہے کچھ اور باتیں ہیں۔ فلسفے میں یہ ہے کہ بس نفس کلی ایک ہی ہے، اور جب اس کا کام مکمل ہو جائے گا تو کائنات فنا ہو جائے گی، اس لیے کہ کائنات کی تخلیق اس لیے ہوئی تھی کہ نفس کل کا کوئی مقصد تھا، وہ حاصل ہو جائے۔ جب وہ مقصد حاصل ہو جائے گا تو دنیا فنا کر دی جائے گی، دنیا فنا ہو جائے گی، کائنات۔ لیکن حقیقت میں کچھ اور طرح سے بیان آتا ہے، وہ میں آپ کو بتانا چاہتا ہوں۔ اس علمی قیامت کے دور میں کچھ ڈسکوریز ہو گئی ہیں، ان ڈسکوریز میں ایک یہ بھی ہے کہ ہر چیز کی کاپی ہوتی ہے۔ یہ بات یوں لگتی ہے جیسے اس کی کوئی دلیل نہ ہو، لیکن اس کی دلیل ہے، ظاہر میں بھی اور باطن میں بھی۔ ظاہر میں آپ بہت ساری چیزوں کو یوں دیکھتے ہیں کہ ان کی کاپیاں ہوتی ہیں، اور اس سائنس کے زمانے میں کاپیوں کی مثال اور زیادہ اجاگر ہو گئی۔ جیسے کتابوں کی کاپیاں ہوتی ہیں، کسی پیپر کی کاپیاں ہوتی ہے، کسی چیز، کسی آلے کی کاپیاں ہوتی ہے، اور کوئی چیز نہیں ہے جو جس کی کاپی نہ ہو۔ اور اگر ہم اس حقیقت کو قرآن میں ڈھونڈتے ہیں تو قرآن میں بھی اس حقیقت کی شہادت، وٹنس، گواہی مل جاتی ہے۔ سورہ نحل میں ایک آیت ہے، واللہ جعل لکم مما خلق ظلالا، واللہ جعل لکم مما خلق ظلالا، زین لام الف لام الف، واللہ خلق لکم، واللہ جعل لکم مما خلق ظلالا۔ اور اللہ وہ ہے جس نے اپنی ہر پیدا کردہ چیز کا ایک سایہ تمہارے لیے بنا دیا۔ خدا کی عادت یہ ہے कि वो अपने कलाम में आला चीज़ों को लेता है, अदना चीज़ों की तरफ वो तवज्जो नहीं देता है, लेकिन लोगों की जैसी रसाई होती है उसके मुताबिक सोचते हैं। इस आयत के बारे में आवाम ने यह सोचा कि खुदा ने पत्थर का साया बना दिया, दरख्त का साया बना दिया, चलने वाले आदमी का साया बनाया, गाय का, कुत्ते का, हराम हलाल हर किस्म के जानवरों के साये बना दिए, और जंगल में जो कुछ है, पहाड़ों में जो कुछ है, और कायनात में जो कुछ है उसके साये बना दिए। इतना कुछ सोचा, लेकिन रूहानियत, अखलानियत, नूरानियत की चीज़ों के बारे में उन्होंने ख्याल नहीं किया। हालांकि खुदा के फरमाने का अंदाज़ यहाँ इस आयत में एहसान जतलाना है, और एहसान का तायुन उस वक्त हो जाता है जबकि बहुत सारे दूसरे लोगों को, काफिरों को छोड़कर मोमिनों पर कोई ख़ास बात, कोई ख़ास नेमत, कोई ख़ास मेहरबानी की हुई हो तो उस वक्त एहसान का तस्करा दुरुस्त होता है। अगर कोई चीज़ मुश्तरक है, कॉमन है काफिर, मुसलमान और सब में, तो उसमें एहसान का तायुन नहीं होता है। जब खुदा के फरमाने के अंदाज़ एहसान जतलाना है तो हमें सोचना होगा कि कौन सी ऐसी चीज़ें हैं कि जिन के साए हैं मोमिनीन के लिए ख़ास और दूसरों को इसमें इंसानों में हिस्सा नहीं है। तो कहना पड़ेगा कि आलमी दीन में जो कुछ है, अजल में जो कुछ था, अर्श में जो कुछ है, आसमानों में जो कुछ है, माजी में पैगंबरों के ज़माने में जो कुछ है, उन तमाम आला चीज़ों के साये आलमी शख्सी में मौजूद हैं। मिसाल के तौर पर अर्श का साया है हमारे अंदर, कुर्सी का साया है, कलम का साया है, लौह का साया है वगैरह। लेकिन याद रखिए कि सायों में फ़र्क है। पत्थर का साया हिलता नहीं है, आदमी का साया चलता है, दरख्त का साया हिलता है, सूरज का साया नूरानी है, चांद सितारों का साया नूरानी है, जिनको दूसरे लफ्ज़ों में अक्स कहा जाता है। आदमी का साया आदमियत की तरह है, हैवान का साया हैवान की तरह है, हरकत में और गैर महज़ब तरीक़े से। बस अर्श का साया हमारे अंदर एक नूर है, कुर्सी का साया एक नूर है, अक्ल कुल का साया है, नफ्स कुल का साया है, नाचिक का साया है, फिश्तों के साये हैं, लेकिन नूरानियत में हैं। अब इन सायों को हम कापी भी कह सकते हैं। तो इससे साये के बयान में कापी का ज़िक्र आया। मिसाल के तौर पर हर आदमी में एक आलम शख्सी है, और हर आलम शख्सी में अगर कलम का साया है, अर्श का साया है, तो फिर ये कापी हो गई। इतने सारे इंसानों में एक एक कलम इलाही है, एक एक अर्श है, एक एक कुर्सी है, यहाँ तक कि बहिश्त भी है, तो फिर कॉपी हो गई। अभी अभी एक मकाला लिखा गया था, आपने पढ़ा था शायद, आपको याद हो। तो मेरे ख़्याल से इस मकाले के बारे में डॉक्टर फ़कीर मोहम्मद साहिब हुंजाई ने और ग़ुलाम क़ादिर साहिब ने ये कहा कि गो कि ये तस्वूर पहले भी पेश किया गया था, लेकिन इस मकाले में बहुत ही काबिल फ़हम और बहुत ही क्लियर है। कौन सी बात? ये कि इंसान का आलम शख्सी एक सांचा है, कायनात एक सांचा है, आलम शख्सी छोटा सा सांचा है, कायनात बड़ा सा सांचा है। कायनात को इस छोटे से सांचे में डालकर एक आलम शख्सी या एक आदमी बनाया जाता है। आदमी को कायनात में फैलाकर एक बड़ी कायनात भी बनाया जाता है और एक बड़ा इंसान भी बनाया जाता है। तो ये दो सांचे हो गए, इसी से कॉपी का तसव्वुर मुकम्मल हो जाता है, क्योंकि किसी भी सांचे में कॉपी बनती है। तो मेरे ख्याल में ये कोशिश सिर्फ इस मदरसे की है, मदरसा कहा जाता है स्कूल ऑफ थॉट। कल को हमारे इस इदारे का नाम खाने हिकमत इदारे आरब भी होगा और साथ ही साथ स्कूल ऑफ थॉट भी होगा। हम एक अलग जुदागाना मखसूस स्कूल ऑफ थॉट हो गए। तो लोग इसी तरह यानी मुस्तकबिल में रिसर्च करेंगे, गुफ्तगू करेंगे। तो हमारे इस स्कूल में, इस स्कूल ऑफ थॉट में ये एक डिस्कवरी है कि हमने दीनी चीज़ों की कापियों के तस्वुर को उजागर किया और ये एक काबिल फ़हम बात हो गई। इससे बहुत मदद मिल सकती है, ऐसी चीज़ों से बहुत मदद मिलती है। और यहाँ रुककर एक बात मैं बताना चाहता हूँ कि नफ्स कुल एक है और एक से ज़्यादा भी है। जब आप इस दुनिया में या बहिश्त में रूहानियत के मराहिल तय करेंगे, स्टेज से आगे जाएंगे और नफ्स कुल के मकाम तक पहुँच जाएंगे, तो नफ्स कुल को बहुत अहम पाएंगे, बहुत अहम। हालांकि अभी अभी कहा गया था कि फ़लसफे में नफ्स कुल का दर्जा सेकंड है, अक्ल कुल का पहला है और नफ्स कुल का दर्जा दूसरा है हर मकाम पर और हुदूद दीन में भी। लेकिन तावील के अंदर देखा जाए तो नफ्स कुल ही खुदा है। नफ्स कुल किस तरह खुदा है उसकी दलील सुन लीजिए, बहुत ही दिलचस्प है। कुल शैइन हालिक इल्ला वजहहू, इस आयत ने फैसला किया तमाम चीज़ों पर हलाकत का इतलाक हो जाता है, लेकिन जिस ज़ात को चेहरा या खुदा होने का दर्जा हासिल है उसको फना नहीं है। इसको सुन लिया आपने, एक डिमॉन्स्ट्रेशन के लिए आप मेरी तरफ़ देखें। गुहर या कल बरामद हो गया तुलू या आफ्ताब की तरह और फिर वो गुरूब हो गया। इस गुहर अक़ल का गुरूब हो जाना जो है वो फना है और हलाकत है। लेकिन जो हाथ और जो चेहरा और जो हस्ती सामने है उसको ना तुलू हो जाना है ना गुरूब हो जाना है, ना उसके लिए बका है न फना है। वो बका से भी फना से भी बालतर है, बका भी एक छोटी बात है। इसलिए कहा कि कुल शैइन हालिकिल वजहहू, हर चीज़ हलाक हो जाती है। तो गुहर अक़ल ने डिमॉन्स्ट्रेशन में बताया तो तमाम चीज़ों की नुमाइंदगी की, तमाम चीज़ों की नुमाइंदगी की, इंसानों की और हर चीज़ की नुमाइंदगी करते हुए कहा कि हर चीज़ हलाक हो जाने वाली है, लेकिन चेहरा खुदा हलाक नहीं होता है। तो अब ये चेहरा खुदा का नुमाइंदा उस मकाम पर, उस दीदार के मकाम पर कौन है और क्या है? नफ्स कुल्ली है। नफ्स कुल्ली ये काम कर रहा है, चूँकि गुहर अक़ल की नस्बत अक़ल से ज़्यादा है, नफ्स कुली से कम है। तो इस गुहार अक़ल ने यह साबित किया कि अक़ल का ज़ुहूर होता है और कभी बातिन में चला जाता है, लेकिन नफ्स कुली जो है वो अपनी जगह पर है। चेहरा खुदा इमाम है, चेहरा खुदा नफ्स कुल है। और इमाम जहाँ नफ्स कुल है वहाँ इमाम को हलाकत नहीं है, फना नहीं है। जहाँ इमाम की शख्सियत है वहाँ फनायत है, लेकिन जहाँ इमाम नफ्स कुल के मर्तबे में है वहाँ चेहरा खुदा है और उस मकाम पर इमाम ही का दीदार खुदा का दीदार है, उसके सिवा और खुदा का कोई दीदार नहीं है। ये वो मकाम है जिसको मेराज कहा जाता है, जो मैंने डिमॉन्स्ट्रेशन किया। इसमें जिनको महारत है उन्होंने जान लिया और कुछ नए दोस्त भी हैं वो आस्ता आस्ता समझ पाएंगे कि इसको डिमॉन्स्ट्रेशन कहा, मुजाहिरा कहा। तो देखा आपने नफ्स कुल के मकाम को। और आपको نفس کل تک جانا ہے، آپ کو معراج تک جانا ہے، آپ کو امر کل تک جانا ہے، کیا یہ تین چیزیں الگ الگ ہیں؟ امر کل کی منزل الگ ہے، عقل کل کی منزل الگ ہے، نفس کل کی منزل الگ ہے؟ نہیں، اسی مقام پر نفس کل بھی ہے، عقل کل بھی ہے اور امر کل بھی ہے۔ آپ نے وجہ الدین کتاب کو پڑھا ہے تو اس میں ہے کہ انسان کی بازگشت یعنی انسان کے لوٹ جانے کا آخری مقام کیا ہے؟ امر باری ہے، امر، جہاں امر ہے، کن جس کو کہتے ہیں، یہ کن عبارت ہے۔ تو اس مقام تک جب مومن پہنچتا ہے تو وہ اپنے اصل سے واصل ہو جاتا ہے، یعنی اپنے اصل سے واصل ہونے کا مشاہدہ کرتا ہے، انا علوی کو پاتا ہے اور خدا میں فنا ہو جاتا ہے۔ تو وہ جب خدا میں فنا ہو جاتا ہے تو نفس کل ہو جاتا ہے، یہ نفس کل ہے۔ عالم شخصی کے مشاہدے کی تاخیر ہے، جب عالم شخصی میں آپ جائیں گے تو خدا کے بیدوم کو دیکھیں گے، معرفت کی منزلیں ایک ایک کر کے طے کریں گے اور کچھ وقت کے بعد آپ مرتبہ عقل تک پہنچ جائیں گے، اور جہاں پر آپ کو معراجی درجے کا دیدار ہوگا، اور اسی مقام پر فنا فی اللہ ہے۔ فنا ہو جانے کی کیفیت کیا ہے؟ کیا وہ ایک قسم کی تحلیل ہے؟ جس طرح آپ کسی چیز کو پگھلاتے ہیں آگ پر، یا کسی چیز کو گولتے ہیں، چینی کو دودھ میں یا چائے میں گولتے ہیں، گھی کو گرم کر کے اس کو نرم کرتے ہیں، لوہے کو تپا کر انگارہ جیسا بناتے ہیں، تو کیا انسان کی فنائیت بھی کچھ اس طرح سے ہے؟ نہیں، روحانیت میں انقلابات ضرور ہیں، علم میں انقلابات ضرور ہیں، لیکن اس ہستی کے اعتبار سے کچھ بھی نہیں ہوتا ہے۔ ہستی شخصیت وہی کی وہی رہتی ہے، جو فنائیت کی کیفیت ہے وہ اندر ہی اندر ہے، اور جب فنا کی منزل آتی ہے، آخری منزل، اس میں صرف ایک دیدار ہے، حیرت انگیز دیدار ہے، بس اسی کے ساتھ فنا مانی جاتی ہے، اسی کے ساتھ مومن فنا ہو جاتا ہے۔ عشق ہے صحیح، محبت ہے صحیح، اور راستے میں، منزلوں میں بہت ساری کیفیتیں گزرتی ہیں، جیسے روحانی زلزلہ ہے، خوف ہے، خوشی ہے، گرے ازاری ہے، روشنیوں کا طوفان ہے، بہت سارے واقعات سے گزرنا پڑتا ہے، لیکن بالآخر جب فنائیت کی منزل آتی ہے تو اس میں کوئی نمایاں کیفیت نہیں گزرتی ہے۔ خوف ہے، رعب ہے، ہیبت ہے، شان ہے، یہ چیزیں ہیں، بہرحال جسم کو کچھ نہیں ہوتا ہے۔ اب اس کے بعد مثال کے طور پر 124,000 پیغمبروں کو لیں، اگرچہ 124,000 پیغمبروں کا تذکرہ قرآن میں نہیں ہے، چند ہی پیغمبروں کا تذکرہ ہے، ان میں سے جن پیغمبروں کے قصے قرآن میں ملتے ہیں ان میں سے کسی کو لیں، اور بہتر یہ ہے کہ آپ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کو لیں اور تاریخ میں جائیں کہ جب حضور کو معراج ہوئی اور معراج سے واپس آئے تو لوگوں نے حضرت کی ذات میں کیا فرق پایا، ان کی مبارک شخصیت میں کیا تبدیلی رونما ہوئی۔ اگر کوئی تبدیلی رونما ہوتی تو بہت سارے جو کافر تھے وہ بھی اس تبدیلی کو دیکھتے ہوئے مان جاتے، ایمان لاتے۔ ایسا نہیں، کچھ بھی نہیں ہوا، شخصیت میں کچھ بھی نہیں ہوا تھا، کچھ بھی نہیں ہوا تھا، اور جو کچھ ہوا تھا وہ عقلی طور پر تھا، عرفانی طور پر تھا، علمی طور پر تھا، روحانی طور پر تھا۔ اور آج تصوف والے فنا فی اللہ کی اصطلاح کو یوز کرتے ہیں، استعمال کرتے ہیں،
हम भी करते हैं, और शायद ये इस्तिलाह पैगंबर के ज़माने में अगर थी तो नुमायां नहीं थी, इसका आम इस्तेमाल नहीं था। तो फिर क्या हुआ? जाहिर में कुछ भी नहीं हुआ। और कौन कह सकता है कि रसूल अल्लाह में फना नहीं हुए थे, या कोई इमाम अल्लाह में फना नहीं हुए थे, ये कौन कह सकता है? या कोई पीर अल्लाह में फना नहीं हुए थे, ये कौन कह सकता है? और अगर हो गए तो उसके होने को चश्म बसरत से देखा जा सकता है, इल्म की रोशनी में देखा जा सकता है, और मारिफत की रोशनी में देखा जा सकता है, और आप इल्म यकीन की रोशनी में इसको समझ सकते हैं। और जिनको रूहानी तजर्बा है वो मारिफत की रोशनी में इसको देख सकते हैं कि लाजमी है कि हर वो शख्स फना हो जाता है जो रूहानियत में चला जाता है। तो इसकी फनाइत का आगाज़ कब से होता है? हर बार हम मंजिल इज़राइली का तस्करा करते हैं कि मंजिल इज़राइली से इसका आगाज़ होता है। फनाए मिन जुमला दो हैं टोटली, एक मंजिल इज़राइली में है, एक मर्तबा अकल पर है। इसलिए हज़रत ईसा अलैहिस्सलाम ने इरशाद फरमाया कि जो शख्स दो दफ़ा ना पैदा हो जाए वो मलकूत की सल्तनत को नहीं पहुंच सकता है। दो दफ़ा पैदा हो जाना किस तरह? मकामी रूहानियत पर मर गया, पैदा हो गया, एक दफ़ा पैदा हो गया, मकामी अकल पर मर गया और पैदा हो गया, तो दो दफ़ा पैदा हो गया, मरने को छोड़ दिया हिकमत के मुताबिक, सिर्फ पैदा होने को लिया। तो हज़रत ईसा अलैहिस्सलाम ने इसलिए फरमाया कि जो शख्स दो दफ़ा पैदा नहीं होता है वो मलकूत की सल्तनत में दाखिल नहीं हो सकता है। कि दो दफ़ा पैदा हो जाते हैं जो आरिफ हैं, जो कामिलीन हैं, जो रूहानियत को अकलानियत को पहुंचते हैं, उनके लिए ये है। फिर एक बार नफ्स कुल्ली की बात ये करेंगे कि नफ्स कुल्ली वो है जिसने इस कायनात को पैदा किया, और फिर नसर खसरऊ ने नफ्स कुल्ली को खालिक कायनात के तौर पर लिया है। इस कायनात को नफ्स कुल्ली ने क्रिएट किया है, गोया नफ्स कुल्ली हुदूद दीन में सबसे बड़ा है। नफ्स कुल्ली बहुत ही अजीम है, और नफ्स कुल्ली के अजीम होने की दलीलें कुरान में मौजूद हैं। और इसी के साथ इस गुफ्तगू को ख़त्म करते हैं। अगर आपका कोई सवाल हो तो पूछा जा सकता है, अगर सवाल नहीं है तो वक्त को देखते हुए किसी अजीज़ को मौका दे देंगे। अगर वक्त नहीं है तो आज की महफिल यहीं पे ख़त्म करते हैं। शुक्रिया और ये अली मदद, मेहरबानी।
आज मोहतरम उस्ताद ने एक बहुत ही ज़रूरी और बहुत ही अहम मौजू नफ्स कुल की वजाहत की। आमतौर पर नफ्स कुल का नाम हमने हुदूद दीन की जो हायरार्की है उसमें देखा है कि अमर कुल, अक्ल कुल, उसके बाद नफ्स कुल, फिर नातिक, असास, इमाम, बाब, और इस तरह से एक तरतीब चलती है। और नफ्स कुल के बारे में हमने कुछ बिखरी हुई बातें सुनी हैं। हरचंद के उस्ताद मोहतरम ने अब तक जितनी बातें फरमाई हैं उन सबको यकजा करके देखा जाए तो एक बहुत अच्छा होल बन जाता, उसका एक ऐसा मजमूई तासुर या एक ऐसी तरतीब बन जाती जिससे हमारे जहन के बहुत सारे सवालात का जवाब मिल जाता। लेकिन आज मोहतरम उस्ताद ने अज़राह करम ख़ुद इस मौजू को एक मरबूत अंदाज में हमारे सामने हमारी अकली परवरिश के लिए पेश किया। जो बात आज की इस लेक्चर में बहुत ज़्यादा स्ट्राइकिंग और बहुत ज़्यादा सोचने वाली थी वो ये थी कि फ़लसफ़े में भी नफ्स कुल्ली का एक तस्वुर है। जिस तरह आप जानते हैं कि फ़लसफ़े ने तकरीबन ऐसे तमाम तस्वुरात को डिस्कस किया है जो माँ बाद तबीयात के थे, जो ऐसे तस्वुरात हैं जिनको दुनियावी और मादी कॉन्क्रीट अंदाज में पेश नहीं किया जा सकता था। जैसे उन्होंने अक्ल के नज़रिए को भी लिया है, लेकिन उनके नज़र में अक्ल जो है वो कायनात में किसी एक मकाम पर मुजर्रद है, एब्स्ट्रैक्ट है, और ऐसा तासुर है कि वो लटकी हुई है और इंसान उसकी तरफ पहुंचने की कोशिश कर रहे हैं लेकिन वो उस तक नहीं पहुंच पा रहे। लेकिन हिकमत ने, तावील ने इस मसले को कितनी अच्छी तरह से हल किया कि अक्ल जो है वो इंसान कामिल में है, اور اسی کے اندر وہ مکمل ہو جاتی ہے. ہر چیز انسان کے اندر آ کر زندہ ہو جاتی ہے. جب عالم شخصی کا تصور ہے تو یہ تمام چیزیں کائنات کے کناروں سے نکل کر انسان کی شخصیت میں زندہ ہو جاتی ہیں, اسے قریب آ جاتی ہیں, تو ان کو سمجھنا بہت ہی آسان ہو جاتا ہے. اسی طرح فلسفے میں بھی مجھ کو یاد ہے کہ یونانی فلسفے کے تحت کوئی 10 قسم کی ہیرارکی کا انہوں نے ذکر کیا ہے کہ 10 قسم کے سائیکلز ہیں, اور جو سب سے اعلیٰ سائیکل ہے وہ یونیورسل سول ہے اور باقی تمام اس کے تحت ہیں. اور ایک ایسا الجھا ہوا فلسفہ پیش کیا جاتا ہے جس میں نفس کلی اپنی کسی کمی اور کوتاہی کو دور کرنے کے لیے سرگردان ہے, اور جب اس کی یہ کمی اور کوتاہی پوری ہو جائے گی یا اس کا کام پورا ہو جائے گا تو پھر جیسے کہ محترم استاد نے اشارہ کیا کہ دنیا کو سمیٹ لیا جائے گا, کائنات کو لپیٹ لیا جائے گا. فلسفے میں تاثر یہ تھا کہ نفس کل ایک مجموعی قوت تھی, اس کے بعد اس سے اور قوتیں پیدا ہو گئیں, اور اس طرح کرتے کرتے نفس کل میں کچھ کمی واقع ہو گئی, اور اب اپنی اس کمی کو پورا کرنے کے لیے یہ پوری کائنات کا سائیکل پیدا کیا گیا ہے, اور اس کے مکمل ہو جانے کے بعد اس کائنات کو اٹھا لیا جائے گا. تو جیسے کہ اشارہ ہوا کہ نفس کل کا موضوع فلسفے نے بھی پیش کیا ہے, لیکن اس میں ایک جو تاثر ہے کہ ایک ہی نفس کل ہے, اور اس ایک نفس کل سے دنیا پیدا ہو گئی ہے. اس نفس کل کا ایک مقصد ہے, جب وہ مقصد پورا ہو جائے گا تو وہ نفس کل کائنات کو سمیٹ لے گا, اور اس کے بعد پوری دنیا ختم ہو جائے گی. یعنی اس نظریے کے اندر ایک کمی کا احساس ہوتا ہے, یعنی ایک خاص حد تک کوئی چیز نظر آتی ہے, اس کے بعد ختم ہو جاتا ہے. اس میں انسان کی کوئی کامیابی, انسان میں نفس کلی کے کسی مظہر کے پیدا ہونے کا ذکر نہیں ہے. لیکن دین اور حکمت اور تاویل ہم کو یہ سمجھاتی ہے کہ نفس کلی ایک ایسی حقیقت ہے جو کہ مجموعی طور پر اس کائنات میں موجود ہے, لیکن اس کی ہزارہا یا کھربوں کاپیاں ان تمام انسانوں میں بھی موجود ہیں جو اس روح زمین پر موجود ہیں. اور کسی پہلے کے لیکچر میں محترم استاد نے فرمایا کہ جب ہم کہتے ہیں انسان تو اس کا اطلاق تمام انسانوں پر ہے. اس میں مومنین آگے آگے ہیں, منافقین اور منکرین ان کے پیچھے پیچھے ہیں, لیکن یہ حقیقت تمام انسانوں کے لیے ہے کہ تمام انسانوں میں یہ کاپی موجود ہے. اور پھر آپ نے فرمایا کہ سورہ نحل میں جیسے خدا نے فرمایا ہے کہ ہم نے چیزوں کے سائے پیدا کیے ہیں, تو خداوند چھوٹی چھوٹی باتوں کو چھوڑ کر بہت ہی اعلیٰ بات کی طرف اشارہ کرتا ہے, لیکن انسانوں نے اپنی رسائی کے مطابق اس کی تشریح کی. آپ قرآن کی تشریحات کو اٹھا کے پڑھ لیں تو تمام چیزوں کے سایوں کا ذکر ہے کہ خدا نے پتھر کا, گائے کا, جانور کا, درختوں کا ایک سایہ بنایا ہے. تو آپ دیکھیں کہ اس کی کتنی کم اہمیت ہے کہ یہ چیزیں تو ایک عام انسان بھی جانتا ہے, جسے آپ کو سائنس بھی بتاتی ہے. اگر وہی چیزیں خدا بھی قرآن میں بیان کرے تو ان کی فضیلت سمجھ میں نہیں آتی ہے, مقصد سمجھ میں نہیں آتا ہے. تو جیسے کہ فرمایا گیا کہ یہ انداز جو ہے وہ احسان کرنے والا ہے کہ خدا نے تمہارے لیے تمام چیزوں کے سائے بنائے. اگر احسان ہے تو پھر احسان میں کوئی ایسی چیز ہونی چاہیے جو کہ منافقین کے پاس نہ ہو, کافرین کے پاس نہ ہو, اور بہت سے لوگوں کے پاس نہ ہو, لیکن مومنین کے پاس بحد فعل میں موجود ہو یا اس کی امکانیت زیادہ سے زیادہ ہو. تو وہ احسان اس سینس میں ہے کہ ہر مومن کے اندر نفس کلی کی ایک کاپی, نفس کلی کا ایک سایہ بنایا گیا. اس کی بہت عمدہ وضاحت کی گئی کہ پتھر کا سایہ منجمد ہوتا ہے, دوسری چیزوں کا سایہ تاریک ہوتا ہے, لیکن جو فلک کی اجسام ہیں, سورج, چاند, ستارے ہیں, ان کا سایہ نورانی ہوتا ہے, اس کو ہم عکس بھی کہتے ہیں. تو اسی طرح خدا کے عرش کا جو سایہ ہے وہ بھی نورانی ہوگا, نفس کلی کا جو سایہ ہے وہ بھی نورانی ہوگا, اور وہ اس طرح سے ہے کہ ہر انسان کے اندر اس کی ایک کاپی عنایت کی گئی ہے. کل انسان روحانیت کی منزلوں پر سفر کرتے کرتے جب خود اس مقام پر پہنچے گا تو وہ اپنے آپ کو نفس کلی پائے گا, اور اپنے آپ کو نفس کلی میں پانے کے بعد گویا خدا کی وہ کاپی زندہ ہو جائے گی, وہ خود اپنے آپ کو خدا پائے گا. اور ایک اور بہت ہی اہم بات کی طرف محترم استاد نے توجہ دلائی کہ یوں نفس کلی کا درجہ حدود دین کی ہیرارکی میں دوسرے نمبر پر ہے, جیسے عقل کل کے بعد نفس کل ہے, لیکن حقیقت میں نفس کل ہی عظیم ہے, نفس کل ہی سب کچھ ہے, نفس کل اہم ترین حقیقت ہے. اور اس کی مثال آپ نے قرآن کی اس آیت سے دی کہ تمام چیزیں فنا ہو جائیں گی لیکن تیرے پروردگار کا چہرہ باقی رہے گا. پھر ایک اعلیٰ منزل کی طرف اشارہ کیا کہ اس اعلیٰ منزل پر نفس کلی چہرہ خدا کی صورت میں یہ تمام باتیں ہمارے سامنے پیش کرتا ہے کہ باقی تمام چیزیں اسی کی ذات میں فنا ہو جاتی ہیں لیکن اس کا چہرہ زندہ ہوتا ہے. اس میں چیزیں غروب ہو جاتی ہیں, اس سے طلوع ہو جاتی ہیں, لیکن وہ اپنے مقام پر برجا درجہ اور برقرار ہے، وہ طلوع نہیں ہوتا، وہ غروب نہیں ہوتا۔ تو یہ اس امر کی دلالت ہو گئی کہ باقی تمام چیزیں بشمول عقل بھی اسی میں غروب ہو جاتی ہے، لیکن وہ اپنی جگہ پر برقرار رہتا ہے۔ تو یہ اس بات کا ثبوت ہے کہ نفس کلی بظاہر درجہ دوم پر ہے، لیکن بباطن وہی تمام حقیقتوں کا مجموعہ ہے اور وہی تمام چیزوں کا باطن ہے۔ اور اس کے لیے جس اشارے کی طرف، جو بات جس کی طرف اشارہ کیا گیا، وہ سرل انداز میں ہم سب نے سمجھ لی کہ اس مقام پر نفس کلی میں تمام چیزیں موجود ہیں، امر کل بھی، عقل کل بھی۔ تو آج دو بہت اہم باتیں بہت عمدہ طریقے سے ہماری سمجھ میں آ گئیں کہ نفس کل، عام طور پر تصور یہ ہے کہ نفس کل ایک ہی ہے اور اس کو آغاز میں پیدا کیا گیا ہے، مطلب تقدم زمانی کے اعتبار سے یہ سوچا جاتا ہے کہ اس کو وقت میں سب سے پہلے پیدا کیا گیا ہے۔ حالانکہ محترم استاد نے بہت اچھی دو اصطلاحات ہم کو دی ہیں کہ ایک تقدم زمانی ہوتا ہے، ایک تقدم شرفی ہوتا ہے۔ یعنی ایک کی اہمیت اس لیے ہوتی ہے کہ وقت میں اس کو پہلے بنایا گیا، ایک کی اہمیت اس لیے زیادہ ہوتی ہے کہ شرف کے اعتبار سے اس کو افضلیت حاصل ہے۔ تو نفس کلی ایک موجودہ حقیقت بھی ہے، اور جب یہ کسی انسان کی ذات میں طلوع ہو جائے گا یہ مقام، تو شرفی اعتبار سے بھی اس کو فضیلت حاصل ہوگی۔ یہ مقام ظاہر ہے کہ اس کی شخصیت میں دیر سے آئے گا، بعد میں آئے گا۔ تو نفس کلی کوئی ایک فکس ریجڈ حقیقت نہیں ہے، بلکہ یہ ایک ایسی فلیکسیبل حقیقت ہے جو بار بار ظہور پذیر ہوگی، بار بار اس کا تجدد امثال ہوگا، بار بار اس کے اندر ایک نئی رونق اور ایک نئی حقیقت ہوگی۔ اور دوسری اہم بات یہ کہ نفس کلی ظاہر میں ہر چند کے دوسرے نمبر پر نظر آتی ہے، لیکن باطن میں وہی حقیقت سب سے پہلے ہے، وہی تمام حقیقتوں کا مجموعہ ہے۔ تو مزید بھی اس کو سمجھنے اور اس پر بات چیت کرنے کے لیے بہت ساری چیزیں ہیں، لیکن اس وقت کے احتیاط سے، استعمال سے، میں صرف یہ دو باتیں آپ کے سامنے پیش کر سکی ہوں۔ شکریہ۔